आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। बाइबलले भन्दछ, सारा भूमण्डल आकाश मण्डलको सृष्टिकर्ता परमेश्वर साँच्चै अचम्मको परमेश्वर हुनुहुन्छ। के तपाईँलाई थाहा छ, यस्तो सारा जगतको अधिपत्य परमेश्वर मानिस जातिले बुबा भनी बोलाएको रुचाउनुहुन्छ। परमेश्वर बादल पारिरहने केही डरलाग्दो न्यायकर्ता होइन, तर हामी हरेकको निम्ति आमा बुबा जस्तै नजिकको आत्मीय सम्बन्धमा रहने परमेश्वर हुनुहुन्छ। यस्तो प्रेमिलो परमेश्वरको विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आफ्नो जीवनको बाँच्नुको उद्देश्यलाई बुझ्न सक्नुहुनेछ। जीवनको अर्थ बुझ्नु हाम्रो उत्तरदायित्व हो। आशाको बाणी कार्यक्रमले यी गहन कुराहरू बुझ्न तपाईँलाई मदत गर्दछ। आउनुहोस्, हामी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछौ। सुरुमा हामी मधुर क्रिस्टीय भजन सुन्नेछौ।
भरिएर पोखिरहने प्रेम सम्पूर्ण यो जीवन उनी मा सुम्पन्छु मेरो मनको सबै कुरा उनीलाई नै भन्छु मेरो सम्पूर्ण यो जीवन उनी मा सुम्पन्छु उनी मेरो जीवन सहारा मेरो जीवन सहारा उनी मेरो जीवन सहारा।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टीय अभिवादन साथ म तपाईँहरूको आफ्नै आफन्त अर्थात् तपाईँको दाजु, तपाईँको भाइ, तपाईँको छोरा, तपाईँको नाति, काका, मामा, मलाई जे भने पनि हुन्छ, म तपाईँको आफ्नै आफन्त पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो समय यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बिचमा उपस्थित भएको छु। मलाई आशा छ तपाईँ हाम्रो कार्यक्रमलाई नियमित सुन्दै हुनुहुन्छ र यसबाट परमेश्वरको प्रशस्त आशिषहरू पनि प्राप्त गर्दै हुनुहुन्छ। आजको प्रस्तुतिलाई सुरु गर्नुभन्दा पहिले आउनुहोस्, हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवी जिउँदो महान दयालु परमेश्वर प्रभु, हामी धन्यवादी छौँ तपाईँको पुत्र प्रभु यीशु ख्रीष्ट उहाँको महान प्रेम र बलिदानको लागि। हामी धन्यवादी छौँ प्रभु यो जीवनको लागि र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, म यो रेडियो कार्यक्रमलाई तपाईँको चरणमा राख्दछु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर प्रयोग गर्नुहोस्। सबै बिन्ती प्रभु यीशुको नाम, आमेन। श्रोता साथी, अङ्ग्रेजी महिना सन् 2004 डिसेम्बर 9 जब एउटा खबर सारा संसारमा बेलायतको एउटा पत्रिका मार्फत फैलियो, संसारका प्रख्यात विद्वानहरू छक्क परे र उनीहरूले सोचे कि उक्त समाचार सत्य नहुन पनि सक्छ भने। बेलायतका एक प्रख्यात नास्तिक दार्शनिक एन्टोनी, जसले आधा शताब्दीसम्म नास्तिकवादको नेतृत्व गरेका थिए, अर्थात् नास्तिक भन्नाले जसले परमेश्वर हुनुहुन्न भनेर विश्वास गर्छन्, उनले आफ्नो मन परिवर्तन गरी परमेश्वरको अस्तित्वलाई स्वीकार गर्ने निर्णय गरे। एन्टोनीको निर्णय सांसारिक वा धर्म निरपेक्षताको ठिक उल्टो थियो, जसले संसारलाई आफ्नो प्रभुत्वमा राखेको थियो वा छ। एन्टोनीको निर्णय भनेको कुनै पुरातन धर्ममा उनको परिवर्तन थिएन, उनी परमेश्वरमाथि विश्वास गर्छन् र आज तपाईँ हामीले जे कुरा पाइरहेका छौँ वा हाम्रो अगाडि छन्, ती सबै कुराहरूको सुरुवात परमेश्वरले गर्नुभयो भनी उनी भन्छन्। परमेश्वर जसले आफ्नो दैवीय शक्ति प्रकृति मार्फत हामीमा प्रकट गर्नुभयो। एन्टोनी प्रख्यात व्यक्तित्व थिए, उनले करिब 2 दर्जन जति दर्शनका किताबहरू लेखेका छन् र उनलाई संसारको सबभन्दा प्रभावशाली नास्तिक दार्शनिकको रूपमा चिनिन्थ्यो। प्रश्न उठ्छ, तपाईँ हामी सबैको दिमागमा यस्तो प्रख्यात र सम्मानित विचारकले आफ्नो विचारबाट पछाडि फर्केर परमेश्वरको अस्तित्वलाई कसरी स्वीकार गरे? त्यसको उत्तर सरल छ, उनले यो गरे किनकि वैज्ञानिक अड्कलबाजहरूमा यसको उत्तर सजिलो छ। उनले त्यो गरे किनकि वैज्ञानिक अड्कलबाजहरूमा विज्ञानले परमेश्वरको अस्तित्वलाई मान्दैन। श्रोत, आफ्नो अन्तर्वार्तामा एन्टोनी भन्छन्, परमेश्वरको अस्तित्वलाई वर्तमान वैज्ञानिक आविष्कारहरूले प्रमाणित गर्दछ। उनले विशेष गरी जीवित वस्तुहरूमा शक्तिलाई पुनः आर्जन गर्ने क्षमता, जसलाई विकासवादी सिद्धान्तका मानिसहरूले स्थान दिएका छैनन्, त्यसमा जोड दिन्छन्। उनको अनुसार विज्ञान आँकडामा आधारित हुन्छ र उनको अनुसार विज्ञान तथ्यमा आधारित हुन्छ। तथ्यले परमेश्वरतिर इङ्गित गर्दछ। उनी भन्छन् जताजता प्रमाणले उनलाई अगुवाई गर्छ त्यतैतिर उनी जानुपर्छ। विकासवादीहरूको निम्ति सबभन्दा ठुलो उल्झनमा पर्ने कुरा जीवनको उत्पत्तिको विषयमा हो। धेरै शताब्दीसम्म गरिएको अनुसन्धानको बावजुद पनि कुनै पनि जीवन विज्ञानले दिन सकेन र त्यो समस्या अहिले जस्तो छ त्यो शताब्दियौँ अगाडि पनि त्यस्तै थियो। संसारमा भएका जीवित सबै वस्तुहरूको उपस्थितिमा परमेश्वरको हात कुनै न कुनै रूपमा हुन्छ र हुनुपर्छ। अर्थात् परमेश्वर बिना कुनै पनि जीवित वस्तुको उपस्थिति यो संसारमा हुन सक्दैन। एउटा अणु बनाउन पनि परमेश्वर बिना सकिँदैन। अर्थात् विज्ञानले एउटा अणु पनि परमेश्वर बिना बनाउन सक्दैन। श्रोता, इमान्दारीपूर्वक भन्दा विज्ञानले सत्य पत्ता लाउन गरेको अहिलेको वर्तमान खोज र अनुसन्धानले परमेश्वरलाई बाहिर राखी आफ्नो खोज अगाडि बढाइरहेको पाइन्छ। तर अहिलेका वैज्ञानिक समाजहरूमा परमेश्वरलाई वैज्ञानिक तत्त्व जसद्वारा विज्ञानको आविष्कार र अनुसन्धान हुन्छ, तर अहिलेका वैज्ञानिक समाजले गरेका वैज्ञानिक अनुसन्धानहरू परमेश्वरबाट मात्र सुरु गर्न सकिन्छ भनेर स्वीकार गरिएको अवस्था छ। परमेश्वरलाई वैज्ञानिक रूपमा प्रमाणित नगरे पनि विज्ञान सत्य पत्ता लगाउनको निम्ति तथ्यहरूलाई आधार बनाएको, परमेश्वरलाई वैज्ञानिक रूपमा प्रमाणित नगरे पनि विज्ञानले सत्य पत्ता लगाउनको निम्ति तथ्यहरूलाई आधार बनाएको हुन्छ र एक दिन यही आधारले वैज्ञानिकहरूलाई पनि परमेश्वरतर्फ डोहोर्याउने कुरामा म विश्वस्त छु। सांसारिकवाद अस्तित्वमा छ, तर 40% अमेरिकाका वैज्ञानिकहरू परमेश्वरमाथि विश्वास गर्छन् र उनीहरू भन्छन् परमेश्वरले उनीहरूको प्रार्थनाको जवाब दिनुहुन्छ। त्यसै गरी 45% अमेरिकन वैज्ञानिकहरू परमेश्वरमा विश्वास गर्दैनन् र 15% वैज्ञानिकहरू भन्छन् उनीहरूलाई थाहा छैन। विगत शताब्दीहरूमा विज्ञान सांसारिक दर्शन थिएन। विगतका केही महान वैज्ञानिकहरूले प्रकृतिको अनुसन्धानको विषयमा परमेश्वरलाई उनीहरूको खोजको आधार बनाए र उनीहरूको विश्वासमा परमेश्वर सधैँ प्रकृतिमा हुनुहुन्छ र कहिलेकाहीँ आफ्ना लेखहरूमा परमेश्वरलाई पनि उनीहरूले स्थान दिएको पाइन्छ, किनकि उनीहरूले आफ्नो खोजहरूमा परमेश्वरसँग कुनै विवाद देखेनन्, किनकि उनीहरूको विश्वासमा परमेश्वरले प्रकृतिको नियम बसाउनु भएको हो। यही प्रकृतिका नियमले उनीहरूलाई वैज्ञानिक अनुसन्धान र अन्वेषण गर्ने सक्ने बनाएको छ र उनीहरू कसरी परमेश्वर र विज्ञान सँगसँगै काम गर्न सक्छ भनी आफ्नो जीवनबाट देखाएर गएका छन् र देखाउन चाहन्छन्। श्रोत साथी, संसारमा भएका सबै जीवित वस्तुहरूले उनीहरूको सृष्टिमा परमेश्वरको हात छ भनेर प्रमाणित गर्दछन् वा परमेश्वर बिना उनीहरूको उपस्थिति यो संसारमा हुने थिएन भनेर विश्वास गर्दछन्। यही कुराले एन्टोनीको जीवनमा ठूलो परिवर्तन गर्यो र प्रकृतिको उपस्थिति र नियमको पछाडि परमेश्वर हुनुहुन्छ भनी उनले विश्वास गरे। विज्ञानले प्राप्त गरेका उपलब्धिहरूको वर्णन गर्न परमेश्वरको आवश्यकता पर्छ। प्रोटिन र डिएनएलाई हामीले हेर्यो भने बारम्बार यसले परमेश्वरको उपस्थितिको उच्च प्रमाण दिन्छ। तर दुर्भाग्यको कुरा के छ भने संसारिकवाद यति कट्टर छ कि जसले परमेश्वरलाई सृष्टिकर्ताको रूपमा अस्वीकार गर्दछ। तर यो बुझ्न जरुरी छ कि यो अस्वीकार भनेको केवल समाजशास्त्रीय र धर्मशास्त्रीय आधारमा मात्र हो, तर वैज्ञानिक तथ्यको आधारमा होइन। र वैज्ञानिक तथ्यको आधारमा यो सारा संसारको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर विज्ञानले पनि प्रमाणित गरिसकेको छ। श्रोत साथी, यो संसारमा धेरै किसिमका वाद र विचारहरू छन्। ठुल्ठूला वैज्ञानिक र दार्शनिकहरू छन् जसले आफ्नो वाद र विचारलाई आफ्नै किसिमले व्याख्या र विश्लेषण गर्ने गर्दछन् र आफ्नो उद्देश्य अनुसार प्रस्तुत गरिरहेका छन्। तर हिजो विज्ञानले ठिक भनेर गरेका आविष्कार एवं अनुसन्धानहरू आज परिवर्तित भएका छन्। अर्थात् संसारका सबै कुराहरू परिवर्तनशील छन्, त्यसमा विज्ञान, दर्शन र विचारहरू पर्छन्। हिजो सही भएका कुराहरू आज गलत भएका छन्, हिजो विज्ञानले ठिक भनेको कुरा आज होइन भनी भनिरहेको हामीलाई थाहा नै छ। तर यदि तपाईँ हामी इमान्दारीपूर्वक यो पृथ्वीको कुनै पनि कुराको उपस्थितिको बारेमा खोजी गर्दछौँ भने निश्चय नै त्यसको सुरुवात हामीले परमेश्वरबाटै गर्नुपर्छ। संसारका सबै कुराहरू परमेश्वरद्वारा सृष्टि गरिएका, उहाँ बिना कुनै कुरा अस्तित्वमा आएन र उहाँको इच्छा बिना संसारमा केही कुरा हुन सक्दैन। विज्ञानले परमेश्वरको सृष्टिभित्र रहेर प्रकृतिको नियमभित्र रहेर गरेको प्रगतिले मानव जीवन सहज भएको छ र मानिसले आफ्नो हितको खातिर प्रकृतिलाई माध्यम बनाएको छ। त्यसलाई नकारात्मक रूपमा लिनु हुँदैन। तर एउटा सत्य के हो भने विज्ञानले गरेको सबै अन्वेषण र उपलब्धि परमेश्वरको सृष्टिभित्रैबाट गरेको कुरालाई हामीले कदापि बिर्सनु हुँदैन। परमेश्वर हिजो पनि हुनुहुन्छ, उहाँको उपस्थिति आज पनि छ र भोलि पनि रहिरहनेछ र उहाँ सधैँ हाम्रो निम्ति अर्थात् मानव जातिको हितको खातिर समर्पित हुनुहुन्छ। उहाँले तपाईँ र म सबैको चासो राख्नुहुन्छ कि यस्तो परमेश्वरको बारेमा तपाईँ अझ जान्न चाहनुहुन्छ। आउनुहोस्, हामी तपाईँलाई यस्तो महान परमेश्वरको बाटोमा डोहोर्याउन चाहन्छौँ। तपाईँका जीवनका सबै पक्षहरूको उत्तर परमेश्वरबाटै खोज्नुहोस्। तपाईँको सफलताको माध्यम परमेश्वरलाई नै बनाउनुहोस्। यही हाम्रो कामना श्रोता तपाईँको निम्ति। आमेन।
आशाको बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165 0120, 98165 0120 र अर्को 98 18 53 95 55, 98 18 53 95 55।
श्रोत साथी, न्यानो क्रिस्टी अभिवादन। तपाईँहरूको बिचमा म पास्टर उमेश पोखरेल समसामयिक विषय लिएर पुनः उपस्थित भएको छु। आजको विषय छ अनुशासन। अनुशासन भन्ने शब्दलाई मानिसले बुझेर वा नबुझेर म दुरुपयोग गरेको पाउँछु र अनुशासन भन्ने शब्दले धेरै मानिसहरूलाई चित्त दुखाएको वा धेरै मानिसहरूको लागि यो मन नपर्ने शब्द पनि हुन सक्छ। जब म सानो थिएँ अनि घरको नीति नियममा बस्नुपर्ने बाध्यता र आफूभन्दा ठुलाले भनेको मान्नुपर्ने कारणले कयौँपल्ट मैले त्यो मेरो आफ्नै घरको अनुशासनलाई भङ्ग गरेको छु र म जस्ता धेरै मानिसहरू मेरा साथीहरूले पनि मैले गरेको पाएको छु। अर्थात् अनुशासनलाई मानिसले गलत रूपमा लिएको हो कि जस्तो मलाई लाग्छ। तर यदि अनुशासनलाई राम्ररी हामीले बुझ्ने हो भने परमेश्वरको नीति निर्देशन, हामी जुन देशमा बसेका छौँ त्यो देशको नियम कानुन र प्रकृतिको नियम कानुन अनुसार व्यवस्था अनुसार यदि हामी त्यसको मातहतमा रहेर चल्यौँ भने हामी अनुशासित हुन्छौँ। र हामी जुन क्षेत्र र वर्गमा जुनसुकै काम हामी किन नगरेका हौँ, हामी सफल हुन सक्छौँ। अर्थात् यसले मानिसलाई सफल बनाउँछ, उच्च स्थानमा पुर्याउँछ। अनुशासन भनेको तपाईँ हाम्रो हितको लागि, मान्छे आफ्नो हितको लागि भनेर हामीले बुझ्नुपर्छ। जसले आफूलाई अनुशासनमा राख्दछ त्यो मानिस जहाँ जाओस् सबै ठाउँमा सबै परिस्थितिमा स्थिर रहेर जिम्मेवार साथ आफ्नो कर्तव्य पुरा गर्न सक्छ। हामीले हरेक प्रकारका कामहरू जान्नु सिक्नु आवश्यक छ, किनभने व्यावहारिक र सबै कुराको ज्ञान भएको मानिस जस्तो सुकै ठाउँ, अफिस, घर सबैतिर सजिलै घुल मिलाउन सक्छ। विशेष गरी दिदीबहिनीहरू जब विवाह गरेर पढाइको घरमा जानुहुन्छ, त्यहाँ जस्तो सुकै व्यवहार होस्, असल वा खराब सबै कुरा सहेर एउटा राम्रो परिवार उहाँले निर्माण गर्न सक्नुहुन्छ। पवित्र धर्मशास्त्र बाइबलको पहिलो तिमोथी 4:12 पावल प्रेरित लेख्छन्, अरूहरूका अघि बोली वचन, आचरण र प्रेममा, विश्वासमा, शुद्धतामा तिमी एक उदाहरणीय बन। यसबाट हामी थाहा पाउँछौँ कि आफ्नो जीवनको हरेक अवस्थामा अरूले तुच्छ नठानुन् भनेर आफैलाई अनुशासनमा राख्नुपर्छ। चाहे हामी बालक, जवान वा वृद्ध किन नहौ, हामी हाम्रो परिवारमा काम गर्ने स्थानहरूमा इमान्दार भएर काम गर्नु आवश्यक छ। तर दुःख लाग्दो कुरा, धेरै मानिसहरू अनुशासित भएर काम गरेको पाउँदैन, जसको कारण भ्रष्टाचार, घुसखोर जस्ता कुराहरू हाम्रो समाजमा बढ्दै गएको पाइन्छ। हामीले गर्ने काम अरूको नोकरी चाकरी नै किन नहोस्, इमान्दारीपूर्वक गर्नुपर्छ। इमान्दारीताले एक दिन मानिसलाई हरेक क्षेत्रमा सफल बनाउँछ। हो, कतिपटक गाह्रो हुन्छ, हामीले गरेका सबै काममा स्याबासी नै मिल्छ भन्ने छैन। कति समय यस कुराले मानिसलाई निराश पनि बनाएको हुन्छ, तर आफू निरन्तर असल बन्ने प्रयास र प्रयत्न मानिसले गरिरह्यो भने त्यो निश्चय नै सफल हुन्छ। श्रोत साथी, हामी यात्रा गर्दै अगाडि बढ्ने क्रममा हाम्रो पछाडि थुप्रै नराम्रा कुराहरू आउँछन्, छुट्छन्, जसलाई चलाउँदा छुँदा पनि प्रयोग गर्दा हाम्रो जीवन नै नष्ट हुन पुग्छ। हामीले हाम्रा पाइला पाइलामा यस्ता कुराहरूको सामना गर्नुपर्छ। कति समय हामी साथीभाइको मन राख्न यस्ता नराम्रा कामहरू गर्न पुग्छौँ, आफूलाई अनुशासनमा राख्न नसकेकोले यी सबै हुन पुग्छन् र हाम्रो परिवार अनि समाजमा हाम्रो परिचय नकारात्मक हुन पुग्छ। हामीले नराम्रो काम गरेको हाम्रा परिवारका सदस्य, साथीभाइ वा अरू मान्छेहरूले देख्दैनन्। हामी एक अर्कालाई सजिलै ढाँट्न सक्छौँ, तर परमेश्वरलाई कहिले पनि ढाँट्न सक्दैन। उहाँले सधैँ हेरिरहनु भएको हुन्छ, देखिरहनु भएको हुन्छ। एक दिन हामीले परमेश्वरलाई हाम्रा हरेक व्यवहारको लेखा दिनुपर्छ, चाहे त्यो खानेकुरा, हिँड्ने बोल्ने किन होस्, सबै कुरामा हामी आफै होसियार रहनुपर्छ। हामी यस्तो संसारमा बाँचिरहेका छौँ श्रोता, जहाँ हाम्रा वरिपरि चारैतिर फोहोर, दुष्ट अनि पापै पापका कुराहरू छन्। चरा टाउकोमा आएर बस्नु स्वाभाविक हो, तर त्यसलाई गुण बनाउन दिनु पाप। त्यसले नै संसारमा भएका विभिन्न कुराहरू देख्नु वा हेर्नु पाप होइन, तर त्यसलाई व्यवहारमा लगाउनु पाप। तसर्थ आफूले आफैलाई यस्ता कुराबाट जोगाइराख्नु आवश्यक छ। व्यक्तिगत अनुशासन कसैले सिकाउँदैन, त्यो त तपाईँ र म आफैले आफ्नै ज्ञान, बुद्धि र चेतनाबाट, परमेश्वरसँगको प्रार्थनाबाट मात्र सिक्न सम्भव छ। अर्थात् अरूले जतिसुकै सिकाए तापनि परिवर्तन हुने चाहना आफूभित्रै छैन भने त्यो सब बालुवा पानी खनाए चाहिँ व्यर्थ हुन्छ। अरूले सिकाएका कुराहरूलाई इमान्दारितापूर्वक व्यवहारमा लागू गर्नुपर्छ। हामी बारम्बार गल्ती दोहोऱ्याइरहने होइन, तर आफूले गरेको गल्तीबाट पाठ सिकेर फेरि त्यसलाई नदोहोऱ्याउने कोसिस गर्नुपर्छ। धेरैचोटि हामीले अरूले गरेको गल्तीबाट पनि राम्रा कुरा सिकेर हामीमा परिवर्तन ल्याउनु पर्छ। विशेष गरी युवाहरू सचेत हुनु आवश्यक हुन्छ, किनभने जवान अवस्थामा विभिन्न किसिमका परीक्षाहरू आइ पर्छन्, जसको कारण सारा जीवनलाई धरापमा पारिदिन्छ। त्यसकारण जसले आफ्नो जवानीपनको अस्तित्व राख्छ ऊ कहीँ पनि चुक्दैन। यदि हाम्रो जवानी अवस्था असल छैन, दोषै नै दोषले भरिएको छ भने हामी भविष्यमा असल श्रीमान श्रीमतीको रूपमा सही र जिम्मेवार अनि समझदारीको भूमिका निर्वाह गर्न अवश्य सक्दैन। त्यसैले बाहिरी रूपमा हामी काला, होचा, अपाङ्ग, अशक्त, दृष्टिविहीन भए तापनि त्यसले फरक पार्दैन। फरक त केवल हामी कतिको अनुशासित छौँ भन्ने कुराले पार्छ। हाम्रो भित्री हृदय, मन, भावना, सोचाइ, विचार राम्रो छ भने हामी कतिचोटि अरूको देखासेखी अथवा अनुसरण गरेर हिँड्छौँ, जसले हामीलाई कति चोटि अरूहरूको सामु अनुशासनहीन बनाइरहेको हुन्छ। तसर्थ अनुसरण गर्नु कुनै व्यक्तिको नभई प्रभु येशूको गर्नुपर्छ, जसले हाम्रा हरेक मार्गमा सहायता गर्नुहुन्छ र हामी आफ्नो परिवार, टोल, छिमेक, समुदाय र राष्ट्रको निम्ति आशिषको कारण बन्न सक्छौँ।
श्रोता, तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120 र अर्को 98185555, 98185555। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।